نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تعسر وتمم بالخير. براہ راست آیتوں پہ جانے سے پہلے آج کے سبق کا خلاصہ, اور اس خلاصے کے وقت ہماری توجہ بہت زیادہ اسی پہ ہونی چاہیے تاکہ ہم وہ کڑیاں جوڑ سکیں جس کو ہم انشاءاللہ بعد میں پھر سبق میں دیکھتے ہیں. بس اب ہوتا یہ ہے کہ ہمیں الگ الگ تو ایک ایک بات سمجھ آ جاتی ہے الحمدللہ, لیکن جب کوئی ہمیں کہے کہ ان کا آپس میں رب پیش کرو تو پھر ہم اس کو بیان نہیں کر پاتے. تو بنیادی طور پہ آج کا سبق جو ہے ہمارا پچھلے ہی سبق کی کنٹینویشن ہے. حضرت سلیمان علیہ السلام اور ملکہ سبا کے ناطے سے اللہ تعالیٰ نے ہمیں بہت سارے سبق سکھائے, اور تبلیغ کے نقطے اور ہدایت کون قبول کرتا ہے, یہ بنیادی تھیم ہے اسٹوری کا. دکھ کے ساتھ کہوں گی کہ ہمارے ہاں لوک داستانوں میں سلیمان اور ملکہ سبا کے ساتھ بھی کچھ ایسی فرسودہ باتیں بیان کر دی گئیں کہ جیسے یہ قرآن کا قصہ نہ ہو کسی فلم کی سٹوری ہو. اور حقیقت ہے کہ جنہوں نے قرآن کو صرف اور صرف ایک فکشن کی کتاب, برکت کی کتاب بنایا, تو ان کو تو پھر ایسی رنگ آمیزی کرنی ہی پڑتی ہے تاکہ کوئی کہانی تو بنے. لیکن قرآن کا پیغام آپ دیکھیے, ابھی یہاں ہم آج یہ سورۃ نمل میں یہ قصہ پڑھ رہے ہیں, آگے ہم سورۃ قصص میں حضرت موسیٰ کا حضرت شعیب کی بیٹیوں کی مدد کرنا دیکھیں گے. ہر جگہ آپ دیکھیے گا کہ قرآن کا مزاج کیا ہے, ہدایت اور تبلیغ اور کس طرح سے بات ہو. تو حضرت سلیمان علیہ السلام کون تھے؟ حضرت داؤد کے بیٹے تھے. اللہ تعالیٰ نے ان کو بہت زیادہ دولت دی تھی, لیکن اس کے ساتھ ساتھ سب سے بڑی دولت جو تھی وہ شکر کی دولت دی تھی. اللہ کے نبی صلی اللہ علیہ وسلم نے ہمیں ایک پیغام دیا کہ ہر بندہ اپنے ارد گرد والوں کے لیے مکلف ہے. مکلف سمجھتے ہیں؟ آنسریبل. اللہ مجھ سے ان لوگوں کے بارے میں پوچھے گا جہاں تک میرا بس چلتا ہے. مثال دے دیتی ہوں کہ ڈاکٹرز کو اللہ تعالیٰ پوچھے گا کہ بتاؤ دنیا کے دوسرے ڈاکٹر جو تمہارے ارد گرد پھرتے تھے ان تک تم نے اللہ کا پیغام پہنچایا کہ نہیں پہنچایا. اسی طرح سے ویسٹ میں رہنے والے ویسٹ میں اور ایسٹ میں رہنے والے ایسٹ میں, کل لکم رائیون. تو یہ واقعہ جو اب ہم پڑھنے والے ہیں یہ ایک نبی کا نہیں ایک بادشاہ کا کردار دیکھے گا. اور آج کے دور میں کہہ سکتے ہیں آپ, محتاط اندازے سے کہہ دوں اگر, کہ آج کے حکمرانوں کو یہ قصہ ضرور سننا چاہیے عبرت کے لیے بھی, اور کل قیامت کے دن جب اللہ تعالیٰ پوچھے گا کہ بتاؤ کہ تم جہاں تک دین کا پیغام دے سکتے تھے تم نے کیوں نہیں دیا. اللہ کے نبی صلی اللہ علیہ وسلم بھی جب صلح حدیبیہ کی وجہ سے مکہ والوں سے تھوڑے سے فارغ ہو گئے تو آپ نے اس کے بعد پھر خطوط لکھے. جو لوگ سیرت پڑھ چکے ہیں ان کو اندازہ ہے کہ سن 6 سے لے کر 8 ہجری کے دور میں 2 سال جو تھے مکہ کے فتح ہونے سے پہلے, نبی صلی اللہ علیہ وسلم نے بادشاہوں کو خطوط لکھے تھے اور ان کو اسلام قبول کرنے کی دعوت دی تھی. اسی طرح اس سبق میں ہم دیکھیں گے کہ حضرت سلیمان علیہ السلام اپنے دور کے بادشاہ تھے. آپ کو پتہ چلا ایک معمولی جانور کے ذریعے سے کہ زمین کے خطے پہ ایک عورت حکمران ہے, اور سب سے بڑی بات یہ کہ وہ اور اس کی قوم نادانی کی وجہ سے شرک میں مبتلا ہے. تو لہٰذا آج کے سبق میں ہم دیکھیں گے سلیمان علیہ السلام نے جو خط لکھا, اور اس سے بہت سارے دعوت کے نقطے بھی ہم دیکھیں گے. بہت اہم سبق ہے ریئلی. اگر آپ اس کو ایک لو سٹوری اور فلمی کہانی کی نظر سے نہ سنیں, اس سوچ سے سنیں کہ مختلف لوگوں میں جا کر میں نے اللہ کا پیغام کیسے دینا ہے, تو ان شاء اللہ تعالیٰ آپ اس سے سیکھیں گے. دوسری چیز جو آج کے سبق پہ غالب دکھے گی آپ کو وہ کیا ہے کہ جس کے دل میں ہدایت کی تڑپ ہوتی ہے وہ پیغام لانے والے پر نہیں بلکہ پیغام پر نظر رکھتا ہے. بہت سارے لوگ ہیں جو دعوت دیے جاتے ہیں ان کو زندگی میں موقع مل جاتا ہے کہ وہ کچھ کر لیں, اللہ تعالیٰ ان تک نعمتیں لے آتا ہے, اسباب بن جاتے ہیں, اللہ سن لیتا ہے دعائیں, لیکن وہ کچھ ایسی وجوہات کی بنیاد پر ادھر سے ادھر بکھر جاتے ہیں جس میں کچھ تو ذاتی ہوتی ہیں, پرسنلز, ہر چیز کو اپنے اوپر لے لینا, ایکسٹرا سینسٹیو ہونا, اور کسی کے انڈر بات نہیں سن سکتے, اور یہی چیز پھر مختلف تکلیفوں اور بیماریوں کی صورت میں داخل ہوتی ہے جس کی وجہ سے انسان کچھ اسباب کا نام لے کر اس راستے سے ہٹ جاتا ہے. ہم دیکھیں گے آج کے سبق میں کہ فرعون کو موسیٰ نے دعوت دی تھی, اور سلیمان نے ملکہ سبا کو دعوت دی. تو دونوں کا رسپانس کیا تھا؟ بہت ان ڈیپتھ انشاءاللہ ہمیں اس میں سے ملیں گے اللہ کی توفیق سے عمل کے نقطے کہ کس طرح سے ہدایت کے موقع سے صرف اور صرف وہی فائدہ اٹھاتا ہے جس کی نظر نہ تو ہدایت دینے والے پہ ہوتی ہے نہ دینے والوں پہ ہوتی ہے, نہ سسٹم کا شکوہ کرتے ہیں نہ گلہ کرتے ہیں یہ اور وہ کہہ کر کہ یہ وجہ اس لیے ہم نہیں آ رہے چونکہ یہاں غریب عبداللہ بن عباس اور ابن مسعود اور خباب بن عرب جیسے لوگ آتے ہیں اس لیے ہم یہاں نہیں آ سکتے, اور دیٹس اٹ, آپ چاہیں تو ہمیں الگ سے ایک چھوٹی جگہ پہ بلائیں اور ہمارے بیٹوں کو اور ہمیں پڑھائیں. تو کہا نہیں, تم اپنے گھر رہو, تمہیں میں الگ سے بتا بھی دوں گا تو تمہیں کچھ زیادہ فائدہ نہیں ہونا. تیسری چیز جو آج کے سبق میں ہم دیکھیں گے اللہ کے حکم سے وہ کیا ہے کہ انسانوں کی طرح جانوروں کے اندر سینس بھی ہے اور اللہ تعالیٰ نے ان کی فطرت میں گن دی ہے کہ لا الہ الا اللہ. توحید کا اثر ہر ایک انسان میں جس طرح اللہ تعالیٰ نے ڈال دیا اسی طرح ہر جاندار میں, بلکہ یہ کہہ دیجئے کہ بے جان چیزوں کو مثلا زمین آسمان سورج چاند ستارے ان کو بھی اللہ تعالیٰ نے ہدایت کے اثر کو قبول کرنے والا بنا دیا تو بعید نہیں ہے, کیونکہ آگے ہم پڑھیں گے انشاءاللہ کہ زمین و آسمان کو جب بلایا گیا تھا کہ خوشی سے آتے ہو یا نہ خوشی سے, تو انہوں نے کہا کہ ہم اے اللہ تیرے پاس تیری بات کو سن کر خوشی سے آئیں گے. پھر اس کے بعد ایک اور چیز جو آج کے سبق میں انشاءاللہ تعالیٰ تھوڑی سی ٹچ کی جائے گی وہ کیا ہے کہ ایک دنیا دار عالم یا بادشاہ کہہ لیجیے, یہاں لفظ بادشاہ ہے لیکن یہاں ہم دیکھیں گے تو اصل مزاج دینداری کا ہے کہ ایک دنیا دار دیندار اور ایک خالی دیندار دیندار میں کیا فرق ہوتا ہے. پھر اس طرح ہم ایک اور چیز سیکھیں گے وہ کیا ہے کہ کسی کو دین کے لیے مسخور کرنا ہو نیت کیا ہے, کہ آپ کا دین اپنا لے, وہ آپ کے اس پیغام سے آپ کے اس ڈسپلے سے متاثر ہو کر اللہ کے کلام کی طرف آئے, تو پھر دنیاوی چیزوں کا دکھانا اور دنیا کی ترقی کا پیش کر دینا دین کے مقام پر بھی یہ بھی احسن ہے. جیسے کہ ہم آج پڑھیں گے کہ حضرت سلیمان علیہ السلام نے کس طرح ملکہ کا تخت اس کے ملک سے اس طرف بلوا لیا, جس سے فائدہ کیا ہوا کہ ملکہ جو ہے مسخور ہو گئی کہ یہ تو میرے سے بھی کوئی بڑا بادشاہ ہے کہ اس کے پاس یہ کچھ ہے. اور اسی طرح کی کچھ اور چیزیں ہیں انشاءاللہ ہم ساتھ ساتھ لیں گے. علم کی قسمیں ہیں مختلف, دنیاوی علم والے کہاں تک پہنچ سکتے ہیں اور دوسرے. ایک چیز جو آج کے سبق میں انشاءاللہ ہم ڈیٹیل سے دیکھیں گے کہ ہم مسلمان کہاں سے گرنا شروع ہوئے. ایک آیت ایسی آ رہی ہے کہ جس کی بنیاد پہ ہم تھوڑی سی انڈیا پاک کی ہسٹری پڑھیں گے, اس رنگ کی نہیں کہ کس ملک نے کہاں حملہ کیا, سن نہیں یاد کریں گے, ہم کلچرلی مسلمز کو جو ڈاؤن فال دیا گیا اس کے پیچھے کیا کوششیں تھیں, اور آخر میں پھر ہم دو قوموں کا قصہ ہلکا سا پڑھیں گے, قوم لوط کا اور اسی طرح سے قوم مدین کا. اللہ تعالیٰ سے دعا کرتے ہیں کہ وہ ہمیں اس سارے کو سمجھ کر اپنے لیے سننے والا بنا دے. سارے سبق کے دوران خود سے ضرور پوچھئے گا, میری نظر ہدایت لینے پہ ہے یا ہدایت دینے والوں پر ہے؟ اور اس سب پہ بہت سارے لوگ ایسے ہوتے ہیں کہ جو بالکل ہدایت کے قریب ہوتے ہیں لیکن وہاں سے پلٹ جاتے ہیں صرف دوسروں کا نام لے کر. تو آئیے دیکھتے ہیں کہانی کہاں تک پوری ہوئی تھی کہ حضرت سلیمان علیہ السلام نے ہدہد کو جب نہ پایا تو سختی کا اظہار کیا کہ میں اس سے پوچھتا ہوں وہ کدھر ہے. جب وہ آ گیا اس نے اپنے نانے کی ایک اسٹرانگ ریزن دی جس کی وجہ سے حضرت سلیمان نے غصے کا اظہار نہیں کیا بلکہ اس کی بات کی تصدیق کرنے کے لیے, اور بات جو پہنچ گئی کہ ایک شرک کرنے والی قوم یا اس کی ملکہ موجود ہے تو ان کو دعوت دی. حضرت سلیمان علیہ السلام کا یہ کال کہ اب ہم اس کی طرف ایک خط بھیجیں گے اور پھر دیکھیں گے کہ وہ کیا کرتی ہے, اور اس کے عرش کا ذکر تھا. اب آئیے دیکھتے آیت نمبر 27 سے. اعوذ باللہ من الشیطان الرجیم. قالا, کہا, کس نے کہا؟ سلیمان علیہ السلام نے کہا. سننظرو, ان قریب ہم دیکھیں گے. یہ ہم کون ہے؟ دو طرح سے, نون کو اضافت برائے تشریف, شرف کے لیے, ریسپیکٹ کے لیے کہہ دیجئے, جیسے کہ پہلے دور کے بادشاہ خود کو ہم کہتے تھے تو بھی ٹھیک ہے. اور سنن ضرو میں جو نون ہے اس کو جمع کر دے تو مراد ہے کہ میں بھی جو چیز دیکھوں گا وہ تم سب بھی دیکھو گے, یعنی ہم یہ کرتے ہیں پھر اس کا نتیجہ ہم سب دیکھیں گے. کیا ازدقتا, کیا تو نے سچ کہا؟ کس نے, تو کون ہے؟ ये जो ता पे जबर है ना, ये हुदहुद के लिए, कि ये जो तू बात कहता है कि वहां एक है और उसने ये सब कुछ किया है, हम इसको देखेंगे। या फिर अम कुंता मिनल काजिबीन, या तू है झूठों में से। देखिए हजरत सुलेमान के इस जुमले की सख्ती को नोट कीजिएगा। अमल की पहली ही बात हमारे पास इसमें से आ गई और वो क्या है कि हुदहुद एक जानवर, और जानवर अमूमन झूठ नहीं बोलते। अल्लाह ताला ने उनकी फितरत में जिस तरह तौहीद को मानना रखा हुआ है, इसी तरह अल्लाह के अहकामात को भी मानते हैं। हजरत सुलेमान अलैहिस्सलाम को इस बात का यकीन था कि ये झूठ नहीं बोलेगा, लेकिन आपने बगैर सोचे समझे उसकी बात को नहीं माना, बल्कि कहा कि हम देखेंगे, वी विल प्रूव दिस, कि क्या तुम्हारी ये बात सच है या तुम्हारी बात दुरुस्त नहीं है। अब यहां से चंद बातें नोट कीजिएगा। पहली बात यह है कि सुलेमान अलैहिस्सलाम अगर जानवरों और परिंदों की बोली समझते थे ना, तो परिंदे और जानवर भी सुलेमान की बोली समझते थे। अब मैं किसी चिड़िया के सामने कहूं जाओ ये खत दे आओ, तो वो पकड़ के चल तो नहीं जाएगी ना। पहली बात है, ठीक है। दूसरी बात ये पता चलती है कि उस परिंदे को तौहीद और शिर्क का फर्क कैसे पता चला, कि उसको पता चल गया कि ये सूरत को सजदा कर रही है या अल्लाह को। तो इसकी दो तौजीहात नोट कर लीजिए। देयर शुड बी टू रीजंस। नंबर एक, फितरत। जैसे इंसानों से पूछा गया अलस्तु बिरब्बिकुम, तो परिंदों के भी अल्लाह ताला ने अंदर डाल दिया, ठीक है। दूसरी एक और भी वजह हो सकती है, वल्लाहु आलम, हम इस पे कुछ नहीं बोलते क्योंकि हम में से कोई ये काम कर नहीं सकता। और वो क्या हो सकता है, जुबान समझने की वजह से हजरत सुलेमान अलैहिस्सलाम ने परिंदों को भी तबलीग की होगी, वल्लाहु आलम, लेकिन ये पता चल गया कि वो मुसलमान परिंदा था। फिर अगली बात आप देखिए कि उस परिंदे को इस बात पे हैरत हुई थी कि ये औरत सूरज को पूज रही है लेकिन खालिक को नहीं पूज रही। आज की कौमों को भी देख लीजिए, आज के दौर का क्या इश्यू है, जो तरक्की याफ्ता कौमें हैं ना, वो साइंस को पूज रही हैं, उनको अपनी साइंसी तरक्की पे बड़ा मान है। वो कहते हैं दिखाओ किधर है गॉड, इफ गॉड एग्जिस्ट शो मी, क्योंकि हम तुम्हें बैक्टीरिया भी दिखाते हैं, वायरस भी दिखाते हैं। साइंस पे इतना यकीन है कि वो उससे जो चीज प्रूव हो जाए उसको कहते हैं इट्स ओके, और जो ना उसको नहीं करते। और इसके बरक्स जो तरक्की पजीर कौमें हैं, यानी जो हम जैसे थर्ड कंट्रीज में रहने वाली, उनका हाल क्या है, वो तरक्की याफ्ता कौमों को पूज रही है। तो ये भी एक आज के दौर का बड़ा एडवांस किस्म का शिर्क है कि अल्लाह को पूछने की जगह हम दूसरों को पूछते हैं। फिर उसके बाद आप देखिए कि जो परिंदा था, जब वक्त पे हाजिर ना हो सका तो उसकी वजह बताई। कभी भी इंसान के पास कोई जेन्युइन रीजन हो तो उसको बादब तरीके से, अच्छे तरीके से, ये नहीं कि आंखें चढ़ाते हुए और साथ ही साथ अपनी बॉडी एक्शंस के साथ कहते हुए नहीं, बल्कि इस तरह से कि अगले को आपकी बात भी समझ आ जाए और आपका अंदाज भी प्यारा हो जाए। हमारे पास दो एटीट्यूड आते हैं सामने ऐसे मामलों में। अव्वल तो बताने की नौबत ही नहीं आती हमसे क्यों कोई पूछे, और दूसरी वजह ये होती है कि बात तो ठीक बताते हैं लेकिन बताने के अंदाज में चढ़ाई का अंदाज होता है, और ये फीलिंग दी जाती है आप हम बेतबार कोई नहीं करेंगे, ये दुरुस्त नहीं है, ठीक है। फिर आप ये जो बात है कि हजरत सुलेमान कह रहे हैं कि आज सदकता हम कुंता मिनल काज़िबीन, इससे मरा के क्या तू सच्चा है, या क्या मतलब कि क्या तेरा उजर सच्चा है कि नहीं, यानी सदकता में इसका ये जुमला नंबर एक कि मलका किसी और को पूज रही है, इल्जाम भी तो हो सकता था ना। तो इसको दो एंगल में समझ लें। हजरत सुलेमान कह रहे हैं कि क्या तूने एक औरत पर इल्जाम तो नहीं लगा दिया या उसकी कौम पर, और दूसरा इसका मन यह सदकता का क्या है, क्या तेरा उजर सच्चा है ना आने का कि नहीं, ठीक है। ये दोनों चीजें यहां से आपको एक जिम्मेदार की पर्सनैलिटी भी दिखती है। हजरत सुलेमान अलैहिस्सलाम अपनी जिम्मेदारी पूरी करने के लिए तहकीकात कर रहे हैं हुदहुद की, और ये सरासर इस्लामी तरीका है। हमारे यहां बाज दफा सॉफ्टनेस पे, नरमी के नाम पे बहुत सारी चीजों को निगलेक्ट कर दिया जाता है। तो याद रखिए कि नरमी और निगलेक्शन में बहुत बड़ा फर्क है। सिर्फ गुमान भी नहीं किया कि मेरा ख्याल है ये झूठ बोल रहा है, पकड़ लो इसको, और ना उसकी बात को सुनकर सुनी सुनाई बात पे इतबार किया कि अच्छा जो कह रहा है ठीक होगा। यहां से एक बहुत ही खूबसूरत नुक्ता निकलता है, और वो क्या है कि जो किसी भी जिम्मेदारी के जगह पे बैठा हो उसको पूरी तहकीकात करनी चाहिए। बस आप देखिए कि आपकी मुलाजिमा है, आप उससे पूछती हैं एक दिन कि वो बड़ा कीमती एक डिनर सेट था, वो किधर गया? या उसकी चार कप्स थे, प्लेट्स थी, वो किधर गई? तो कहती, बाजी वो तो टूट गई थी, मैंने फेंक दी। भाई टूट गई थी तो फेंक गई तो फिका हुआ दिखाओ, जाइए डस्टबिन में खोल के देख लीजिए ताकि यकीन आ जाए कि टूटा है या चोरी हुआ है। ठीक है, तो क्या आप अब इसको सख्ती कहेंगे? ये क्या तनकीद है? बिल्कुल भी नहीं। देखिए, अच्छे अखलाक का तकाजा है कि नंबर एक, बदगुमानी ना करें, और जब कोई बंदा कुछ कहे तो फिर उसके ऊपर रिसर्च कीजिए। आपको कहा गया, एक काम दिया गया, अगर आप उस काम के लिए थोड़ी सी इन्वेस्टिगेशन कर लें तो कभी किसी को बुरा नहीं मानना चाहिए। मसलन किसी दुनिया की अदालत में सिर्फ इस बात पे फैसले नहीं किए जाते कि आई थिंक ही इज अ क्रिमिनल, इसने मर्डर किया, ये कातिल ही होगा। नहीं, जब वहां आई थिंक पे नहीं होते तो हम इंसानी अदालत में ऐसे क्यों होते हैं? जब जिम्मेदारों से पूछा जाए आप ऐसा क्यों नहीं कहते, तो लोग क्या सोचते हैं? नहीं, फिर लोग माइंड करते हैं, फिर लोग कहते हैं आप टू मच हैं। तो लिख लीजिए एक जुमला, आप सब के मेरे भी काम आएगा, कि तहकीक को तनकीद समझना बीमार जहन वालों की अलामत है। जो वाकई सही होते हैं, जो खुद सिस्टम चलाने के निजाम को कल चला सकते हैं, वो कहते हैं यस, आपका हक है, आप फर्ज है, आप पूछे। और दूसरी तरफ जो दूसरे होते हैं वो कहते हैं नहीं, बस ये हमारे साथ डिस्क्रिमिनेशन होती है। बस आप देखिए कि आप एयरपोर्ट पे गए और आपकी फ्लाइट चली गई, तो आप उनको कहते हैं कि जी ट्रैफिक बहुत था, हमारी टिकट हमें रिफंड कीजिए या हमें अगली दें। तो क्या वो कहते, अच्छा ठीक है, फिर तो हर मेरे आप जैसा देर से जाने वाला कह दे? नहीं, उनको चेक करना चाहिए, कहाँ से आए हैं, किधर से आए हैं, कहाँ स्टॉक हुए थे, कितने बजे निकले थे, अच्छा क्या था, हो सकता है बीच में 2 मिनट का कुछ स्लॉट आ गया और ट्रैफिक का, तो आपको इतना फर्क लेके निकलना था। लेकिन दुनिया का निजाम चल ही नहीं सकता जब तक हम लोगों को उनकी बात को सुनकर उनके ऊपर एक नजर रखने वाले ना बने। वरना तो आप देखिए, अगर आंखें बंद करके लोगों को एक्सक्यूज दिए जाएं तो लोग तो गलतियों पे जरी हो जाएंगे, हर अदालत बेकार है, जेलें खाली हो जाएंगी, बाहर लोग भागते फिरेंगे। तो ये सख्ती नहीं होती, ये आपकी जिम्मेदारी है। आप अपने बच्चों के एक्सक्यूजेस को भी चेक किया करें कि भाई मेरा बच्चा जो बात मुझे कह रहा है, क्या ये बात हकीकी तौर पे है भी कि नहीं है। बहरहाल, अब आगे देखिए जरा कितना खूबसूरत तरीका है। इज़हब भी किताब ही हाजा, जाओ मेरे इस खत के साथ। यहां जो लफ्ज है ना, किताब बामानी मकतूब, लिख लीजिए। किताब हमारी नजर में बुक को कहते हैं ना, लेकिन अरबी जुबान में किताब से मुराद बाज दफा लिखी हुई चीज भी है। मकतूब मफऊल का वजन, यानी मेरा ये लिखा हुआ खत ले जाओ और इसको तुम वहां जाके पेश कर दो, इसको ले जाओ। इससे पता चलता है कि आपने रिटर्न खत लिखा था, और नबी सल्लल्लाहु अलैहि वसल्लम की भी यही सुन्नत है। और इससे यह भी पता चलता है कि हज़रत सुलेमान अलैहिस्सलाम लिखना पढ़ना भी जानते थे, क्योंकि मेरा खत का ना भी किताबी। बहरहाल, इससे कोई फर्क नहीं पड़ता, लेकिन खत लिखने का तरीका बता रहा है कि यह सुलेमान जैसे बादशाह और साहिब फरासत शख्स ने लिखा है। करो क्या, फल की ही, बस डाल लो इसको, ही किया खत, इलैहिम इनकी तरफ, उनकी तरफ। यहां नोट कीजिएगा, खत के लिए वाहिद है, इसको ले जाओ डाल दो, इलैहिम उन सब की तरफ। और हिम जो असल में हुम था, इला हुम था असल में लफ्ज, लेकिन इला के वजह से छोटी या जो आ गई, जज्म आ गई, हिम हो गया। यानी इसमें अरबी का एक रूल रख गया कि हुम जो है वो हिम में बदल गई। ले जाओ इनको उनकी तरफ। अब हुम क्या है? जमा मुजक्कर की जमीर है, ठीक है। खत किसको भेजा था? मलका को, लेकिन मुराद उसके दरबारी भी थे। तो आप कह रहे पे मलका तो औरत थी, इलाई हिन्न ना क्यों, या इलाई ही क्या, इलाई हा क्यों नहीं कहा गया? तो जवाब क्या है कि लिखा खत मलका को था, लेकिन मुराद उसकी पूरी रियाया थी। और एक अच्छा दाई दीन कभी भी ऐसे मौकों पर जहां बहुत सारे लोगों को पैगाम जा सके, उसको एक या दो लोगों पर मुहित नहीं करता। इतनी तड़प होती है अल्लाह का पैगाम दूसरों तक पहुंचाने की, कि जो चीज एक को फायदा दे सकती है वो 100 को क्यों ना दे। पहली बात। दूसरी बात है, पर्सनल ले लेते हैं। अगर मलका को बादशाह सलामत ने खत कोई रोमांटिक अंदाज का लिखा होता, राह और रस्में बढ़ाई होती, तो फिर कहते सिर्फ मलका को देना, किसी और की नजर ना पड़े। आज हमने हर चीज को रोमांटिसाइज कर दिया। बाज दफा तबलीग के नाम पे नॉन मुस्लिम लड़कियों को लड़के दावत देते हैं, और बाद में वो इस्लाम की दावत के साथ साथ शादी की दावत में बदलती है। देखिए, याद रखिए, हम किसी पे शक नहीं कर सकते, नियत नहीं बदल सकते, किसी पे इल्जाम नहीं लगाते, लेकिन आपकी बात जो आप किसी को इस्लाम के लिए भी कह रहे हैं, किसी आलिम से आप मसला पूछ रही हैं, आप एक खातून हैं या आप एक ब्रदर हैं और आप किसी दीन वाली सिस्टर से की बात पूछ रहे हैं, वो इतनी मुबर्रम, इतनी खुली हो कि किसी को भी दिखा दो। तो इस लफ्ज से क्या बात पता चली कि हजरत सुलेमान के खत में कोई लूप होल नहीं था कि कहते सिर्फ उसको देना, बल्कि फालकी ही इलेहिम, डाल दो उन सब पे, सब देख सकते हैं, इट्स ओपन इनविटेशन। और इस्लाम की दावत चाहिए, हम अपने आप को पूछे, मौका मिले तो हम उससे कितना फायदा उठाते हैं, आज तक कितने लोगों तक हम पैगाम पहुंचा सकते थे और कितनों तक पहुंचाया, बहुत तो भी पहुंचाया, लेकिन जिन तक नहीं पहुंचाया उन तक पहुंचा सकते थे कि नहीं। अल्लाह ताला हमारी सारी कमियों को बेशियों को माफ कर दे। चलिए अगला रूल देखिए, सुम्म तवल्लानहुम, फिर तुम उनसे अलग होकर खड़े हो जाओ, यानी कि सर पे सवार हो जाओ। ये एक और खूबसूरत अदब सिखाया जा रहा है, किसी को दीन की दावत दे तो सर पे ना सवार हो जाए खुदारा। बाज माए सर से हटती नहीं है जब तक बच्चा आगे से चीख के ना बोल दे, और बाज लोग जो किसी भी जगह किसी से कोई दीन की बात करवाते हैं, जब तक क्रॉस क्वेश्चनिंग ना हो जाए उसको रुकते नहीं। मसलन आप देखिए, बच्चे को आप नमाज के लिए कहती हैं, अब आप खड़े हो गए, उठो नमाज पढ़ो, उठो पढ़ो, उठते नहीं, मैं जाऊंगी नहीं, मैं टलूंगी नहीं, बहुत छोटा बच्चा आपकी इन धमकियों से डरेगा, और जवान होता हुआ बच्चा कहेगा अम्मी अब आप जाएंगी तो उठूंगा, और फिर वो ढीठ बन के बिस्तर में लेटा रहेगा। जब आप जाके इधर उधर बैठेंगी, आप बैठेंगे अपने बिस्तर पे लेटेंगी, तो उसका फिर जमीर जागेगा कि नहीं अब तो सूरज भी निकलने लगा। तो सर पे ना सवार हो, चढ़ाई ना करें। इसी तरह हम अपने शौहरों में कोई खराबी देखते हैं, सर पे सवार हो जाएंगे। एक जुमला मैं अक्सर बोलती हूँ, आज फिर बोल देती हूँ, शायद किसी एक को भी फायदा हो जाए, किसी की गैरत को जगाने से बेहतर है कि उसके जमीर को जगाया जाए। गैरत सोया हुआ शेर है, गैरत को अपना कह लें, ईगो, किसी के अना को जगाने से बेहतर है कि आप उसके जमीर को जगाएं। अना सोया हुआ शेर होता है, सोया ही रहे तो बेहतर है, इसको सोने दे, कुछ नहीं कहेगा आपको। जिस दिन लोगों की अना उठ जाती है ना, तो फिर वो आगे से बदतमीजियां करते हैं, फिर ये क्रॉस क्वेश्चनिंग होती है, अपनी तकरीरें अपने पास रखो, मेरी उस्ताद ना बनो, तुम ये नहीं हो वो नहीं हो, और इस तरह की बातें बहरहाल। और वैसे भी आप देखिए, यहां एक सिंपल सा भी मैसेज है, बस जब आपको कोई भेजता है कहीं से, जाओ मेरा ये पैगाम लेकर आओ, दे के आओ उसको, अब अगले को बात कहें और पीछे हो जाए, हम सर पे खड़े होते हैं, अगले ने कोई रिएक्शन, उसने कुछ सोचना होता है, किसी को आप रिसेप्शन से मैसेज देते हैं, टीचर टेबल पे कोई मैसेज आता है, कोई कुछ कुछ भी, तो ये एक अच्छा एटिकेट है कि आप इसके बाद थोड़ा सा साइड पे हो जाए और उसके बाद चले, ठीक है। बहरहाल अल्लाह ताला से ये दुआ है कि वो हम सबको इसके अंदर मदद दे अपनी रहमत से। फिर उसके बाद आप देखिए कि एक और चीज इसमें देखिएगा, और वो क्या है कि फंजुर माजा यरजियोन, फिर देखो वो क्या जवाब देते हैं, तुम देखो फंजुर, ठीक है, खुद खुद को कहा तुम देखते रहना, माजा क्या यरजियोन, वो सब जवाब देते हैं। क्या पता चल रहा है, हर जुमले से पता चल रहा है कि मलका सबा ही सिर्फ मुखातिब नहीं थी, यार जी उन सब का इस्लाम मतलब था, और एक सच्चे दाई दीन को ऐसे ही होता है कि वो दूसरों को भी साथ लेकर चलता है। अच्छा जी, अब यहां ये बात पूरी हो गई, हजरत सुलेमान की तरफ से गेंद चली गई, अब मलका सबा के कोर्ट में चली गई। अब हम आगे चलेंगे आयत नंबर 29 पे, अब हम देखते हैं कि किस तरह से खत गया, हजरत सुलेमान ने एक हुदहुद को लिया। यहां से एक छोटी सी बात अपने लिए लीजिए, और मुझे तो फिर बहुत रोना आता है उसको सोचकर कि अल्लाह अपने दीन का काम तो छोटी छोटी मखलूकात से भी ले लेता है, परिंदे से ले लिए, हुदहुद से पैगाम दिलवाया जा रहा है, क्या मैं हुदहुद जैसी भी नहीं हूं कि मैं अल्लाह का दीन दूसरों तक पहुंचा सकूं। हम अपनी जिंदगी में किस तरह से खोए हुए हैं, कितने लोग हमें वीकेंड पे मिले हम उन तक बात पहुंचा सकते थे, हम अपने हिसाब से पहुंचाते हैं, पहुंचानी उसे उनके हिसाब से थी, हम जिस दर्जे की कोशिश करते हैं उससे बहुत ज्यादा करनी थी, हम किसी एक को पहुंचा के कहते हैं हाँ इस दफा ये की थी बात, नहीं की थी। हमें ये देखना है कि जितनी इंटेंसिटी और जितनी क्वांटिटी की जरूरत थी उतनी की कि नहीं की। अल्लाह अकबर, और ये परिंदों की बातें पढ़ते हुए तो हकीकत में अपना आप और भी छोटा लग रहा है। ایسے لگتا ہے کہ پتہ نہیں ہم کیا ہیں. ایک روایت ابن ابی حاتم کی کہ ایک مرتبہ حضرت سلیمان بن داؤد بارش کی دعا مانگنے کے لیے نکلے استسقاء, تو دیکھا کہ ایک چیونٹی الٹی لیٹی ہوئی اپنے پاؤں آسمان کی طرف اٹھائے ہوئے یہ دعا کر رہی ہے کہ اللہ ہم بھی تیری مخلوق ہیں, پانی برسنے کی محتاجی ہمیں بھی ہے, اگر پانی نہ برسا تو ہم ہلاک ہو جائیں گی. یہ دعا اس چونٹی کی سن کر آپ نے لوگوں میں اعلان کیا لوٹ چلو, کسی اور ہی کی دعا سے تم پانی پلائے گئے. سبحان اللہ. جی ایک اور روایت میں بھی آتا ہے کہ بعض دفعہ اللہ پرندوں اور یہ کمزور جانوروں کی وجہ سے بارشیں کر دیتا ہے, ورنہ انسانوں کے گناہ اس قابل نہیں ہے کہ ان کے باوجود ان کو نعمتیں ملے. اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا نبیوں میں سے کسی نبی کو ایک چیونٹی نے کاٹ لیا, انہوں نے چیونٹیوں کے سوراخ میں آگ لگانے کا حکم دے دیا. اس وقت اللہ تعالیٰ کی طرف سے وحی آئی کہ پیغمبر محض ایک چیونٹی کے کاٹنے پر تو نے ایک گروہ کے گروہ کو جو ہماری تسبیح کرتا تھا ہلاک کر دیا, تجھے بدلہ لینا تھا تو اسی سے لیتا. تو یہاں سے دیکھیے کہ اللہ کا کنبہ اللہ کی مخلوق کتنی بڑی ہے. اسلام ہمیں دین کی ہر چیز سکھاتا ہے اور یہ وہ چیزیں ہوتی ہیں جس کو اگر ہم اپنے اوپر لیں تو واقعی ہمارے اندر بہت زیادہ بڑی بات ہے. اپنے اوپر لیا کریں ہر چیز کو. اور یہ چھوٹے چھوٹے پرندے مخلوقات ان کی باتیں سنتے وقت جو اندر رہا سہا کوئی بڑا پن اور غرور ہے نا, اس کو بھی نکالنے کی ضرورت ہے. لیکن بس یہ یاد رکھیے کہ ان جانوروں میں بھی کوئی چیز موجود ہے.